نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدني علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمین یا رب العالمین. اللہ تعالیٰ سے دعا کیجئے کہ یا اللہ جو ہم پڑھنے جا رہے ہیں اور جن لوگوں کے بارے میں ہم پڑھنے جا رہے ہیں اللہ تعالیٰ ایسے عمل سے ہم سب کو محفوظ رکھنا. یا الہی جو پچھلی قوموں سے غلطیاں ہوئی ہیں اللہ تعالیٰ ہمیں ان کو دہرانے سے محفوظ رکھے. مغضوب علیہم میں ہمیں شامل نہ فرمانا یا اللہ. آمین یا رب العالمین. اللہ تعالیٰ ہمیں عمل کرنے والا بنایا. چلیں جی انشاءاللہ تعالیٰ اب آپ لوگوں کے پاس پارے ہیں, اب کھول لیں ان کو. سورۃ البقرہ شروع سے نکالیں, قرآن پاک بغیر ترجمے والا. اچھا پہلے دیکھیں, میں چاہتی ہوں کہ جب آپ لوگ سے پوچھا جائے کہ سورۃ البقرہ میں آپ نے کیا پڑھا ہے, آپ کو سب چیزیں اس طرح سے آپ کے مائنڈ میں ہونی چاہیے جیسے پورا ایک یعنی پارٹس میں کہ کیا کیا, کیونکہ بہت لمبی سورت ہے نا, تو آپ یعنی ایک اوور ویو آپ کے ذہن میں ہونا چاہیے. پہلا رکوع کیا بتاتا ہے آپ کو, شروع کیا پہلے دو رکوعات آپ کو کیا بتاتے ہیں اگر آپ سے پوچھا جائے کیا ہے اس کے اندر؟ آپ کہیں گے کہ تین قسم کے لوگوں کا ذکر ہے, پہلے متقین کا پھر کافروں کا ذکر. پہلے رکوع میں ختم ہو جاتا ہے اور اس کے بعد منافقین کا ذکر ہے, جو پورا دوسرا رکوع جو ہے نا وہ منافقین کے ذکر کے اوپر مبنی ہے. اس کے بعد تیسرے رکوع میں کیا ہے, یعنی یہ چار رکوع ایک سمجھ لیں تمہید ہے. تمہید سمجھ لیں, انگلش میں پتہ نہیں تمہید کو کیا کہتے ہیں. تو یعنی آؤ جب کسی بات کو سٹارٹ کرنے سے پہلے ایک تمہید باندھی جاتی ہے نا وہ ہے. تو پہلے جو دو رکوع ہیں وہ تین قسم کی لوگوں کے بارے میں اوپر مبنی ہے, ٹھیک ہے. اس کے بعد تھرڈ رکوع میں کیا آتا ہے, تھرڈ رکوع میں قرآن پاک کی دعوت کا ذکر ہے, اس کی حقانیت کا ذکر ہے. اور چوتھے رکوع میں پھر آپ دیکھتے ہیں کہ آدم علیہ السلام اور آدم علیہ السلام کی تخلیق اور ابلیس کے ساتھ ان کا جو پورا قصہ ہے وہ ذکر کیا جاتا ہے. اس کے بعد پانچویں رکوع سے کیا سٹارٹ ہوتا ہے, بنی اسرائیل کے ساتھ بات, جو رکوع ہم نے لاسٹ ٹائم پڑھا تھا. یعنی چار رکوع آپ نے پہلے کے الگ کر لیا, آپ کے ذہن میں ہونا چاہیے ان چاروں رکوعات میں کیا ہے. اگر آپ کو میں ایک منٹ میں پوچھوں کہ ابھی تک آپ نے کیا پڑھا ہے سورہ بقرہ میں, تو یو شوڈ ناٹ بی لاسٹ کہ وہ پتہ نہیں ہے وہ آدم علیہ السلام کا بھی پڑھا تھا, ہاں وہ ایک دفعہ یہ بھی پڑھا تھا, وہ نہیں پتا ہونا چاہیے آپ کو پہلے دو رکوعات میں کیا ہے, تیسرے رکوع میں کیا ہے, چوتھے رکوع میں کیا ہے, پانچویں رکوع میں کیا ہے. لائک دس ایسے آپ کے ذہن کے اندر جیسے خانے ہوتے ہیں ان کے اندر رکھیں, اور ان چیزوں کو باقاعدہ آپ کو پتا ہونی چاہیے یہاں سے یہ میں بلاک نکالوں گی اس میں کیا ہے, ٹھیک ہے, ادروائز آپ پوری صورت میں لاسٹ ہو جائیں گے. اچھا جی اب ہم نے پانچواں رکوع دیکھیں, اب اس میں نکالیے اپنا پانچواں رکوع, یہ جو آپ کے پارے سادہ قرآن کے ہیں, کہ وہ ان پاروں میں نا اتنا لمبا چوڑا ترجمے والے پاروں میں آپ بالکل گم ہو جائیں گے. اچھا جی ہم نے پانچواں رکوع پڑھا تھا لاسٹ ٹائم آیت نمبر 40 سے 46 تک. یہ رکوع بہت اہم رکوع ہے اس لحاظ سے 7 آیات ہیں اس کے اندر. اس رکوع میں دعوت دی گئی ہے, میں نے آپ کو پہلے بتایا تھا کہ بنی اسرائیل کو ایک بہت ہی یعنی جیسے شفقت سے اور محبت سے اور بہت ان کو یعنی ایک دعوتی انداز ہے جس کو کہیں گے, یہ جب ہم نے بھی دعوت دینی ہو کسی کو تو ہم کس طرح سے دعوت دیں گے وہ اس رکوع کے اندر آپ کو پتا چلتا ہے, ٹھیک ہے. اور اس رکوع میں بہت سارے ڈوز اینڈ ڈونٹس ہیں, ڈو دس ڈونٹ ڈو دس, ڈو دس ڈونٹ ڈو دس. تقریباً اب آپ اس کو گن لیں تو میرا خیال میں تقریباً 11 ڈوز ہیں. ڈو اٹ جیسے اذکروا اوفوا آمینوا, نکال لینا آپ یہ سارا دیکھ رہے ہیں نا. اچھا پھر اقیموا آتوا الزکاۃ ورکعوا, اچھا پھر آگے دیکھیں واستعینوا, سلاد کے ساتھ بھی اور صبر کے ساتھ بھی ہے. یہ ساری ہے ڈو دس ڈو دس ڈو دس. اور ڈونٹ ڈو دس کے لیے کیا ہے, لا تکونوا اول کافر, لا تشتروا بآیاتی, لا تلبسوا الحق, لا تکتموا الحق, अच्छा, इस तरह से ये सारे डोंट्स हैं, डोंट्स भी तीन चार डोंट्स भी आ जाते हैं इसके अंदर, ठीक है। तो बहुत ही एक दावती सा अंदाज है और बहुत ये वाली आयात बहुत अहम है, क्योंकि आगे फिर उसके बाद टोन चेंज हो जाती है। अब आज जो हमने पढ़ना है ना, हालांकि खिताब वो ही है, बनी इसराइल को ही है। मैंने आपको क्या बताया था कि अभी ये सारा खिताब चलेगा, ये पूरी स्टोरी बनी इसराइल के साथ जो है ना वो चलेगी आगे भी, मगर यहां से जो आज हमने, आप आगे देखिए 14th रुकू तक आप देखें, 14th रुकू निकालिए, आयत नंबर 121 पे 14th रुकू खत्म होता है, वो निकाले 121 आयत, यहां से लेकर 121 आयत तक पूरी इनके ऊपर बात हो रही है। और 122 और 123 आयत जो है ना, सेम टू सेम वही है जो 47 और 48 आयत है। देखें आप, 48 आयत और 123 आयत में बस थोड़ा सा फर्क है। जैसे यहां पे अब तक यौमन ला तजजी नफ्सुन अन नफ्सिन शई अन, वहां पे भी यही है, वला युकबलु मिनहा, वहां पे भी यही है, यहां पे भी यही है। मगर इधर 48 में है शफातुन, उधर क्या है अदलुन, ठीक है। यहां पे 48 में है वला युखदु मिनहा अदलुन, और वहां पे है वला तनफाउ है शफातुन, वहां पे शफात की बात बाद में, अदल की पहले आ गई, और एंड भी वही है वला हुम युनसरून, ठीक है। तो यहां पे जाके बात खत्म हुई, इसके बाद फिर बनी इसराइल की बात नहीं है। वो आगे क्या बात है वो मैं इंशाल्लाह आपको, ताकि अभी आपके लिए टू मच नहीं इन्फॉर्मेशन हो जाए, मैं आपको बाद में बताऊंगी। लेकिन अभी आप इस चीज को नोट कर लें कि आयत नंबर 47 एंड 48 और उधर आयत नंबर 122 और 123 पे जाके बात ये पूरी मुकम्मल हो गई, मगर इनके बीच में जितनी आयतें हैं वो सब बनी इसराइल से खिताब हो रहा है। उसमें बनी इसराइल के ऊपर, अब यहां से पहले तो अल्लाह ताला ने क्या फरमाया, जो हमने पिछला रुकू बहुत उनको प्यार से दावत दी है, ऐसे करो ऐसे नहीं करो, ये करो ये याद करो। अब क्या है यहां पे, आज जो हम पढ़ेंगे ये समझ लें, ये एक ब्रैकेट्स हैं, 47 48 ब्रैकेट स्टार्ट हो रही है और 122 और 123 ब्रैकेट क्लोज हो रही है। ब्रैकेट्स का पता होता है जो मैथमेटिक्स में कभी आपने अगर पढ़ा हो तो, ब्रैकेट्स होती हैं, यानी इसके बीच में सारा जो भी मजमून है ना वो इसके बीच में है। बड़े खूबसूरती से ये सुभान अल्लाह जो यहाँ पे इसकी जिस तरह से रखी गई है आयात, कितनी खूबसूरती है ना इसके अंदर। तो ये इसके बीच में आप देखेंगे खास तौर पे जो आज रुकू हम पढ़ेंगे, यानी ये है 6th रुकू और 7th रुकू, इन दोनों रुकूआत के अंदर तो आप देखेंगे कि एलिगेशंस हैं जो इनके ऊपर लगाई गई हैं। तुमने ये किया, हमने तुम्हारे साथ ये किया और तुमने ये किया, हमने ये किया और तुमने ये किया, हमने ये किया और तुमने ये किया, ये यानी 6th और 7th रुकू तकरीबन बहुत साथ साथ एक दूसरे के मतलब काफी मिलते जुलते कह सकते हैं, या एक ही मजमून कह सकते हैं कि पूरी एलिगेशंस है कि तुमने ये किया। अच्छा, हमें बताने की क्या जरूरत है इस चीज का कि तुमने ये किया, हम क्या करें इस चीज से? हमें इसलिए बताना जरूरी है कि तुमने ये नहीं करना। क्यों, हमें क्यों बताना जरूरी है? मैंने आपको पिछली दफा बनी इसराइल की हिस्ट्री बताई थी, बहुत जरूरी है कि आप सबको वो बिल्कुल याद होनी चाहिए। किताबें नहीं खोलनी, नोट्स नहीं खोलने, उसके लिए आपको याद होनी चाहिए कब बनी इसराइल मिस्र में आए, क्या हुआ था फिर उनके साथ मिस्र में, क्यों आए थे वो मिस्र में, ये क्वेश्चन सबको आंसर आता है, क्यों आए थे मिस्र में, वो तो कनान में रहते थे, वहां से क्यों आए मिस्र में, क्या करने आए थे, वो गुलाम कैसे बन गए, उनको बनी इसराइल क्यों कहा गया, किसकी गुलामी में थे वो आ गए, और कैसे बने, क्या गुलामी करने आए थे यहां पे, या इनको पकड़ के लाया गया था यहां, कितने साल तक ये आजाद रहे थे, बड़े अच्छे यहां पे रहते रहे, और कितने साल तक फिर उसके बाद ये गुलाम बने रहे, जब तक मूसा अलैहि सलाम ने आके इनको निजात नहीं दिलाई। मैं सब बता चुकी हूं आपको, बिल्कुल आना चाहिए, ये नहीं आ रहा पिछला वाला लेक्चर दोबारा सुने, लिखें उसको बार बार पढ़ें, ओके। ये देखें अभी कितनी सारी आयतें हमने इनके बारे में पढ़नी है। अब आपको अजबर याद होना चाहिए कि जो हमने 5वां रुकू पढ़ा है उसके अंदर अल्लाह ताला ने दावत का अंदाज इख्तियार फरमाया और इन लोगों को दावत दी है किस चीज की, आप सल्लल्लाहु अलैहि वसल्लम पे ईमान लाने की, ठीक ठीक है, और आगे भी सारा यही है, मगर अब इनके ऊपर एलिगेशन है, अब सख्ती के साथ इनसे बात हो रही है, ठीक है। और फिर हम 14th रकू तक ये सारी बातें पढ़ेंगे, और आखिर की जो 15th रकू के अंदर दो आयतें हैं, ये 122-123, इनमें जाके फिर ये ब्रैकेट क्लोज हो जाएगी, और इसके बाद यहां तक इनका जिक्र फिर खत्म हो जाएगा। फिर उसके बाद उम्मते मुस्लिमा की शाम आता है कि अब वो क्या करते हैं। अच्छा खैर, तो वो सब चीजें फिर इंशाल्लाह उसके बाद आएंगी। तो लेकिन अभी इनको बताया जा रहा है, इनको भी बताया जा रहा है कि क्यों तुम्हें हटाया जा रहा है इस मनसब से। मसलन एक बंदा एक जगह पे काम करता है, कोई सदर है किसी जगह का, प्रेसिडेंट है, अब उसको हटाया जा रहा है, ठीक है। जब उसको फायर किया जाता है तो बताया जाता है भाई तुमने ये करप्शन की, तुमने ये गलत काम किए, तुमने ऐसे किया, ये किया, ये किया, इस वजह से तुम्हें अब निकाला जा रहा है। अब नया उसकी जगह प्रेसिडेंट आता है और उसको बताया जाता है कि देखो तुमने वो नहीं करना जो इसने किया, उसके घपले ये थे, उसने ऐसे किया, उसने फलां बेईमानियां की, उसने फलां किया। तो क्यों उसको बताया जा रहा है? कहेगा मुझे इससे क्या, क्यों बताया जाता है कि अब तुम ये ना हो कि तुम भी वही करने लगो, क्योंकि तुम्हें भी वही पोजीशन मिल गई। अब बिल्कुल यही स्टोरी यहां पे, समझ लें कि जो पुराने इमाम थे वो ये थे बनी इसराइल, इन्होंने ये किया। जब इंसान एक मनसब पे होता है ना, किसी ऑनरेबल पोजीशन के ऊपर, किसी बड़ी पोजीशन पे, तो जो बहुत रिस्पेक्टेबल भी होती है, तो उसको जेब नहीं देता कि वो कुछ ऐसे ऐसे काम करे। अब उन्होंने तो किए, और जब जाहिर है एक जगह पे इंसान होता है और उसके पास कुछ इख्तियारात भी होते हैं और वो कोई बड़ी पोजीशन भी ले लेता है, तो कुछ चीजें ऐसी हैं कि जिनमें उसके पढ़ने के बहुत ज्यादा चांसेस होते हैं। मसलन है, आप एक बंदा है वो पोजीशन ऑफ पावर में है, तो उसके करप्शन में पढ़ने के बहुत चांसेस हैं, क्योंकि उसके पास बहुत ज्यादा मौके आते हैं ऐसे, है ना। तो इसी तरह जो बनी इसराइल थे ना, वो पहले इमाम थे। इमाम कैसे थे, क्या होता है इमाम, ये हम देखेंगे इंशाल्लाह ताला। उसके बाद अल्लाह ताला ने इनको सारे ये एलिगेशन बताए कि देखो ऐसे ही नहीं तुम्हें हटाया जा रहा, तुमने ये किया, ये किया, ये किया, हमने तुम्हें कितने चांसेस दिए, कितने चांसेस दिए कि तुम अपने आप को सही कर लो, लेकिन तुम ऐसे ढीठ बने, तुमने फिर ये 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 देखो ये तुम्हारे कारनामे, ये तुम्हारे कारनामे, ये सब बताए जा रहे हैं। अब ये कुरान कब उतर रहा है? मूसा अलैहिस्सलाम के दौर में। इस वक्त ना आप सब के दिमाग ना बिल्कुल खुले होने चाहिए, कोई सो ना रहा हो, कोई सुस्त ना हो, क्योंकि ये बहुत अहम बातें, अगर आपको ये ना समझ आई, आगे हम चलते जाएंगे। आयतें बहुत आसान है, और हो सकता है कुछ लोगों ने पहले भी पढ़ी हो, मगर आपको ये पता होना चाहिए क्यों ये आया यहाँ पे। बहुत दफा कुरान में तर्जुमे भी कई लोगों ने पढ़े हुए हैं, ऐसे हुआ ऐसे हुआ, कई लोगों को वैसे ही पता ही है, ये स्टोरीज पता है कि ऐसे ऐसे हुआ था, फिरौन ने किया, कि क्यों ये सब कुछ आया, क्या बताया जा रहा है हमें, ये नहीं पता होता। तो ये कुरान कब उतर रहा है? आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में। अब क्या है, हजारों साल गुजर चुके हैं जब फिरौन आया था, अब क्यों बताया जा रहा है? इसलिए कि अब जाके, उस वक्त थोड़ी, अब जाके नाउ यू आर फायर्ड, अब ये उम्मत मुस्लिमा तुम्हारी जगह पोजीशन लेगी। समझ आई? एक सदर ने 10 साल पहले करप्शन की थी और वो 20 साल से 30 साल से वो समझें कि वो उस पोजीशन पे बैठा हुआ, तो अब जो नया आया उसको क्या बताएंगे कि उसने उस जमाने में ये किया, उसने 1940 में ये किया, 1980 में ये किया, फलाने वक्त में ये किया, वो सारी उसकी हिस्ट्री बताई जा रही है। समझ आई ना बात? तो वो फिरौन के वक्त से वो सब जो कब क्या क्या इनके साथ हुआ और इन्होंने क्या क्या किया, वो सब चीजें इनको बताई जा रही हैं, एक तरह से ये बताने के लिए कि देखो इस वजह से तुम्हें अब हटाया जा रहा है। और ये जो आप बड़े बच्चे को जब डांट रहे होते हैं और आप छोटे बच्चे को दिखा रहे हैं कि देखो ये तुम्हारे बड़े भाई ने ऐसा ऐसा किया है ना, तुमने नहीं ये करना, यही समझने एक रिश्ता है इनमें। ये एक उम्मत थी जो पहले आई हमसे, इन्होंने जो कुछ हरकतें की, एक नबी की उम्मत थे, लेकिन इन्होंने जो हरकतें की तुमने नहीं करनी है, छोटे भाई को बताया जा रहा है तुमने नहीं करनी ये, लेकिन अब घर की जिम्मेदारी छोटे भाई तुम पे है, ठीक है, अब इसने बड़े ने जो इरिस्पॉन्सिबिलिटीज की हैं, इसलिए ये अब घर का सरबरा नहीं है, अब तुम हो। ये बात क्लियर हो गई सबको? ये बात यहां तक समझ आई है तो हम आगे चल सकते हैं। अगर ये बात नहीं समझ आई तो फिर आगे आयतें उस तरह नहीं समझ आएंगी, आपको कोई इंटरेस्ट नहीं होगा कि मैं क्यों ये सीखूं। समझ में आया ना बात? अच्छा, फिर ये बात है, हमें क्या जिम्मेदारी मिली? हमें तो आज तक यही नहीं पता, हम तो बस पैदा हुए हैं और जैसे दुनिया चल रही है इसी तरह हम भी एक भेड़ चाल है और चलते चले जा रहे हैं। हमें तो ये पता ही नहीं हमें हमारे पर भी कोई जिम्मेदारी है। ये जरूर पड़ता है अन्नी फद्दल तो कुमाल आलमीन, ये जरूर पता है कि हमें फजीलत मिली है सब पे, ये बड़ी अच्छी तरह पता है, लेकिन ये नहीं पता कि कोई जिम्मेदारी भी आपके ऊपर आई है। अब वो छोटा भाई कह रहा है कि मुझे बहुत खुश है, बहुत खुशियां मना रहा है, मुझे अब घर का सरबराह बना दिया गया। ओ, घर का सरबराह तो तू बन गया, तेरे ऊपर तो कोई जिम्मेदारी भी तो आएगी। ये थोड़ी है कि घर का सरबराह बनने का मतलब ये कि इंसान खुशियां मनाता जाए कि मैं सरबराह बन गया। जाहिर है सरबराह बने हैं तो तुम्हारी जिम्मेदारी भी बड़ी हो गई है, तुम बड़े बने हो घर के, तो अब तुम्हें बड़ा बन के भी दिखाना है। अब तुम्हें कुछ रिस्पॉन्सिबिलिटीज हैं जो पूरी करनी पड़ेंगी। और अगर वो सिर्फ खुशियां मनाता रहे, पार्टियां करता रहे कि अब से मैं हूं जिसके हाथ में चाबी आ गई सेफ की और घर का सब चीज अब मैं चलाऊंगा, इसी पे खुश होता रहे और कुछ भी ना करे, तो फिर तो काम नहीं बनेगा ना, ये तो वो बड़ा नहीं रहा। तो इस चीज को इस तरह से आपने समझना है, ठीक है, इंशाअल्लाह ताला। तो हम देखेंगे आज क्या क्या अल्लाह ताला ने इनके ऊपर एलिगेशन लगाए, क्या इन्होंने किया था ऐसा। और लास्ट टाइम मैं आपको यह हदीस बता चुकी हूं कि ये उम्मत आप सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त यानी प्रिडिक्ट किया था, पेशींगोई की थी, बता दिया था कि मेरी उम्मत भी हाथ बहाथ बालिश बालिश इनके पीछे जाएगी, इन्हीं के जैसे काम करेगी, हत्ता कि ये गो के बिल में भी जाएंगे तो मेरी उम्मत उसमें भी इनके पीछे चली जाएगी, हत्ता कि कोई इनमें से अपनी मां से जिना करेगा तो मेरी उम्मत में से भी कोई एक खड़ा होगा बदबख्त जो यही काम करेगा। नहीं, इतना ज्यादा इनको फॉलो किया जाएगा, इतना ज्यादा। तो इसलिए बहुत जरूरी है, क्योंकि जब पता है कि हमारी भी हरकतें वही होने वाली हैं तो हम इबरत क्यों नहीं लेते इनके हालात से। ये बहुत जरूरी है ये जानना कि उन्होंने ऐसा क्या किया था जो अल्लाह ताला को नहीं पसंद आया, और अल्लाह ताला की उनसे क्या एक्सपेक्टेशन थी। ठीक है, औज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। आगे देखते हैं, वला तलबिसुल हक बिलबातिल, और हक को बातिल के साथ खलत मलत ना करो। यानी क्या वो क्या करते थे, बनी इसराइल का करते थे, जब उनके से आके पूछते थे ना भाई बताएं ये नबी आखिरी नबी हैं, ये मतलब सबको पता तो था ये सादिक और अमीन है, सबको पता था इनका कैरेक्टर क्या है, सबको पता था ये सबसे सच्चे हैं, तो क्या ये नबी हैं वाकई? वो कहते थे देखिए ये नबी तो है, इन्हीं के लिए सिर्फ नबी है, ये सबके लिए थोड़ी है नबी। अब इनके यहूद आके जब पूछते थे, आज ये लोग यही कहते हैं ना, वो ही वॉज फॉर द अरब्स, अरब्स के लिए थे, हर एक के लिए तो नहीं है। अब क्योंकि नाम मानने तो किधर जाएंगे, क्योंकि ये तो ऐसे ही है जैसे सूरज को आप देख के कहें कि सूरज ही नहीं निकला वो, क्योंकि सल्लल्लाहु अलैहि वसल्लम की इतनी वाजे निशानियां, इतने वाजे साइन है कि वो इनकार करते तो करते कैसे, तो अब क्या करते थे, गडमट कर देते थे, ऐसे हक और बातिल को गडमट कर दिया, ऐसे हक के ऊपर बातिल का लिबास चढ़ा दिया कि पता ही ना चले हक क्या है। आपने देखा है कभी ऐसे मिक्स करते हुए कई उलमा, आप उनसे कोई सवाल करते हैं ना तो ना हाँ में जवाब देंगे ना ना में, ऐसे गड़मड़ करके बात करेंगे कि जो बेचारा पूछने वाला है उसको यही नहीं समझ आनी है कि करूं कि ना करूं, ये ठीक है कि नहीं है, ठीक कर भी लो तो तब भी सही, नहीं भी करो तो तब भी, हर एक चीज को ना दो सबको ही खुश कर दिया, सारे ही खुश रहे हमसे। तो ला तलबिसुल हक बिल बातिली, मत गड़मड़ करो हक को बातिल के साथ, ये भी हक को छुपाने का एक तरीका है, मिक्स अप कर देना। वतक्तुमुल हक, और तक्तुमुल हक और छुपाओ हक को, क्या छुपाना चाहिए हक को? नहीं, असल में जो ला है ना पीछे, ये ला इसके लिए भी है, तलबिसुल हक बिल बातिली व तक्तुमुल हक, ये ला पूरी
یہاں تک حق تک کے لیے دونوں باتوں کے لیے اللہ، جیسے ہم بریکٹ لگا دیتے ہیں نا، بریکٹ سے باہر ایک چیز ایک نمبر لکھتے ہیں، وہ پوری بریکٹ میں جتنے نمبرز ہوتے ہیں ان سب کے ساتھ ملٹی پلائی ہو رہا ہوتا ہے. تو اسی طرح یہ سمجھے لا ہے باہر، اور اس کے بعد تلبس الحق بالباطل وتکتم الحق، جیسے ہم کہتے ہیں نہ کھاؤ اور پیو. کیا مطلب؟ یہ نہیں مطلب کہ پی ضرور لو لیکن کھانا نہ، مطلب ہے نہ کھاؤ اور نہ پیو، ٹھیک ہے. مگر نہ دو جگہ کہنے کی بجائے وہ پھر اس کلام کا حسن ختم ہو جاتا ہے. تو بجائے نہ کہنے کے بجائے ایک جگہ نہ کہہ دیا گیا اور پوری بات اس کے بعد یہ ہے، نہ تم گڈمٹ کرو حق کو بات کے ساتھ اور نہ ہی تم چھپاؤ. تو نہ آپ بریکٹ میں لکھ لیں یہاں پہ، ٹھیک ہے. نہ تم چھپاؤ حق کو، یعنی حق سامنے ہے اس کو چھپاؤ نہیں. چھپانے کے بھی طریقے کرتے تھے نا، چھپانے کا بھی رستے نکال لیتے تھے ایسے، کیونکہ دیکھیں جب کوئی علم والے ہوتے ہیں نا تو کیا ہوتا ہے، ان کو پھر پتا ہوتی کہ کہاں سے ہم کوئی ایسا لوپ ہول نکال سکتے ہیں، کہاں سے ہم کوئی ایسی بات نکال سکتے ہیں کہ حق چھپ جائے، یا کہاں پہ ہم گڑبڑ کر سکتے ہیں. ایسی بات کرو کہ حق پتا ہی نہ چلے، چھپ جائے، ٹھیک ہے. تو یہود کے علماء کا تو یہ طریقہ تھا ہی، آج کیا ایسے ہوتا کہ لوگوں کو پتہ ہی نہ چلے. عوام آج دیکھیں بےچارے پریشان پھرتے ہیں، کہتے ہیں سمجھ ہی نہیں آتی صحیح کیا اور غلط کیا، کوئی کچھ کہتا ہے کوئی کچھ کہتا ہے. وہ کیوں ایسا ہے کوئی کچھ کہتا ہے؟ کیا اتنی طریقے اور اتنی چیزیں ہیں اسلام میں ایسی کہ ایک جگہ پہ ہاں لکھا ہوا ہے اسی بات کو اور ایک جگہ پہ نہ لکھا ہوا ہے، ایسا ہے کیا؟ نہیں، حق تو بالکل واضح ہے، پھر ان کو کیوں نہیں نظر آتا؟ ان کو کیوں ایسا لگتا ہے کہ کہیں صحیح لکھا ہوا ہے کہیں غلط لکھا ہوا ہے، اس لیے کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے، کہیں پہ حق کو چھپا دیا جاتا ہے اور کہیں ایسے گڈمڈ کر دیا جاتا ہے کہ پتہ ہی نہیں چلتا، تلبیس کر دی جاتی ہے. لیکن یہ یاد رکھیں جاہلوں کے ساتھ ہی ہوتا ہے، جب آپ خود ہی بے علم رہنا چاہتے ہیں تو پھر دوسرے بھی بے وقوف بناتے ہیں، جب آپ خود علم لے لیتے ہیں نا تو پھر لوگ ایسے بے وقوف نہیں بنا سکتے. جیسے مثال کے طور پہ ایک مثال سے سمجھے، جیسے آج کہتے ہیں پردے کا حکم ہے کہاں پہ، کہاں لکھا ہوا ہے؟ اب یہ کیا ہے، کیا کر دیا؟ تلبیس کر دی نا، حق اور باطل کو ایسا گٹ منڈ کر دیا کہ پتہ ہی نہیں چلا. اللہ کا حکم دبا کے اپنی مرضی اوپر چڑھا دی اور لوگوں کے سامنے ایسے پیش کر دیا کہ ان کو سمجھ ہی نہیں آ رہی، ٹھیک ہے. اسی طرح بہت سارے اور احکامات ہیں، ایسے ان کو بنا دی کہ آج ان کو مشکوک کر دیا لوگوں کی نظروں میں کہ پتہ نہیں ہے کہ نہیں ہے. اب وہ جاہل لوگ جب خود ہی نہیں کچھ جانتے تو وہ بھی ان کی باتوں میں ہی آئیں گے، اور وہ لوگ جو اپنی مرضی کے فتوے چاہتے ہیں وہ بھی پھر ایسی طرف اٹریکٹ ہوتے ہیں. دیکھا فلاں اسکالر نے تو کہہ دیا کہ کوئی حرج نہیں ہے، کوئی حرج نہیں ہے، عورتیں مرد ساتھ بیٹھے ہیں ساتھ وہ ہوں، اور یہ پردے وردے کی بھی کوئی ضرورت نہیں. تو اس زمانے میں تھا، گرمی بہت ہوتی تھی تو لوگ کور کر لیتے تھے اپنے آپ کو ذرا اس سے دھوپ سے بچنے کے لیے. یہ تو آج کے وقت کے لیے تھوڑی ہے، اس وقت فتنے بہت تھے نا اصل میں، تو پھر فتنے اتنے زیادہ تھے مطلب، یعنی آج کا دور اتنا اچھا ہے کہ یہاں پہ تو کوئی فتنہ ہے نہیں، اور اس وقت اتنے فتنے ہوا کرتے تھے. سبحان اللہ، مطلب کیسی کیسی باتیں ہیں. اس وقت منافقین تھے نا تو پھر اس لیے ایسے کرتے تھے، تو آج تو سارے مومن متقی ہوں گے. یعنی خود سوچے، اگر انسان اپنے ذہن کو کھول کے سوچے نا خود ہی جواب مل جاتا ہے. لیکن جب خود جاہل رہنا چاہیں، جب خود ہی ان چیزوں سے آنکھ بند کر کے رہنا چاہیں تو پھر ایسا ہی ہوگا. تو وہ لوگ تو یہ سب کچھ کیوں کرتے تھے، کیا وجہ تھی اس کے پیچھے؟ یہی تھوڑی قیمت، یہی مقام، یہی عزت، لوگوں سے محبتیں ملنا، ان چیزوں کو چھوڑنے کو تیار نہیں تھے، اسی لیے ایسے کرتے تھے. اچھا پھر وَأَنْتُمْ تَعْلَمُونَ، جبکہ تم جانتے ہو، حالانکہ تمہیں پتہ ہے، ایسا نہیں کہ تمہیں پتہ نہیں ہے اور تم ایسے ہی حق کو چھپا رہے. ایک تو بندہ ہے نا جس کو سمجھ ہی نہیں ہے، پتہ ہی نہیں، تمہیں تو پتہ بھی ہے اور تم جانتے بوجھتے ایسا کر رہے ہو.